यो रेडियो नेपाल हो। दिउँसो 3 बजेको समाचारमा यहाँलाई स्वागत छ। म विनिता चौधरी। शुरूमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रसभाका सांसद दुर्गा प्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लाग्नुभएको सम्बोधन भोलिका लागि सर्यो। युवालाई लक्षित गरी अध्ययन, रोजगारी र व्यक्तित्व विकासका कार्यक्रमलाई अगाडि बढ़ाइएको प्रधानमन्त्रीको भनाई र कोरोना भाइरसको संक्रमण चीन बाहिर त्यति नदेखिएको विश्व स्वास्थ्य संगठनको भनाई। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आज बसेको बैठकले राष्ट्रसभाका सांसद स्वर्गीय दुर्गा प्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गरेको छ। 2074 सालको निर्वाचनमा प्रदेश नम्बर 5 नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित उपाध्यायको 51 वर्षको उमेरमा आज क्यान्सर रोगको उपचारको क्रममा निधन भएको हो। शोक प्रस्ताव पारित गर्दै आजको बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गर्नुभयो। कांग्रेसका तर्फबाट राष्ट्रसभाका सदस्य बन्नुभएका उपाध्यायले विक्रम सम्वत 2046 सालको जनआन्दोलनदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा आज सम्बोधन गर्नुहुने भनिएको सम्बोधन भोलिका लागि सरेको छ। राष्ट्रसभाका सांसद दुर्गा प्रसाद उपाध्यायको आज निधन भएका कारण प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन नगर्नु हुने र भोलि बिहान 11 बजे बस्ने बैठकमा सम्बोधन गर्नुहुने जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो। प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकार गठन भएको 2 वर्ष पूरा भएकोले यस अवधिमा सरकारले गरेका कामहरू र प्राप्त उपलब्धि तथा समसामयिक विषयमा सदनलाई जानकारी गराउनुहुने सल्लाहकार थापाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा 2074 साल फागुन 3 गते वर्तमान सरकार गठन भएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालले राष्ट्रसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गा प्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवालले आज शोक वक्तव्य मार्फत उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता र प्राथमिकता रहेको बताउनु भएको छ। राष्ट्रिय सेवा दलद्वारा संचालित 15 ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त समारोहलाई आज ललितपुरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवाहरूको चौतर्फी विकासमा सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मुलुकमा अहिले जननिर्वाचित स्थिर र बलियो सरकार रहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवालाई अध्ययन, रोजगारी र व्यक्तित्व विकासका कार्यक्रमहरूलाई अघि बढ़ाइएको उल्लेख गर्नुभयो।
पहिले मुलुकमा जननिर्वाचित स्थिर र बलियो सरकार कार्यरत छ। यसले युवाहरूलाई अध्ययन, रोजगारी र व्यक्तित्व विकासका निम्ति अनुकूल वातावरण निर्माणको प्रयास अगाडि बढ़ाएको छ। सरकार समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न दृढ़ताका साथ क्रियाशील रहेको छ। देशका सबै युवाहरूले राष्ट्रको यस संकल्प र जनताको साझा आकांक्षा पूरा गर्न आफ्नो स्थानबाट योगदान गर्न सक्रिय हुनुहोस् र सृजनशील ढंगले योगदान गर्नुहोस्। यस अवसरमा म यहाँहरू सबैमा असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुट्न हार्दिक अनुरोध गर्न चाहन्छु।
उहाँले दक्ष र सक्षम जनशक्तिको विकासबाट प्राकृतिक स्रोतहरूको सदुपयोग गरी मुलुकलाई समृद्ध बनाइने बताउनुभयो। प्रधानमन्त्री ओलीले अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श वाक्य बोकेर 2022 सालमा स्थापना भएको राष्ट्रिय सेवा दलले युवाहरूमा राष्ट्रिय एकताको भावना जगाएर त्यसलाई कार्यान्वयन गर्न आवश्यक तालिम समेत प्रदान गरेकोमा नेपाली सेना र सेवा दललाई धन्यवाद दिनुभयो। सो अवसरमा विद्यार्थीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गर्नुभएको म मेरो देश बनाउँछु बोलको राष्ट्रिय गीतमा परेड प्रदर्शन गर्नुका साथै विभिन्न कला कौशल प्रदर्शन गरेका थिए। 100 दिनको तालिममा सहभागी 509 जना विद्यार्थी आजको कार्यक्रममा दीक्षित भएका छन्। चालू आर्थिक वर्षको हालसम्म 76 जिल्लाका 213 विद्यालयहरूबाट 7,700 जना क्याडेट छात्र छात्राहरूलाई तालिम प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चेक गणतन्त्रका गैर आवासीय राजदूत मिलन होभोरका बीच शिष्टाचार भेट भएको छ। सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा दुई देश बीचको सम्बन्ध, आपसी सहयोग लगायतका विषयमा छलफल भएको छ। भेटमा सभामुख सापकोटाले आफूहरूको भेट औपचारिक भेट मात्र नभएर नेपालले लिएको समृद्ध नेपाल, सुखी नेपालीको ध्येय पूरा गर्न कोशी ढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो। सभामुख सापकोटाले 2072 सालमा गएको विनाशकारी भूकम्पका बेला चेक गणतन्त्र सरकारले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै त्यसले दुई देश बीचको सम्बन्धलाई थप गाढ़ा बनाएको बताउनुभयो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुःखद रहेको बताउनु भएको छ। जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्नुभन्दा पनि जनप्रतिनिधिहरूले पनि आवश्यक सहजीकरण गर्नुपर्ने बताउनुभयो। अलपत्र योजनाले समृद्धि आउन सक्ने भन्दै मन्त्री अर्यालले अलिकति मेहनत गरेर सम्पन्न गर्न सकिने योजनाको पहिचान गरी ती योजना समयमा नै सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो। यही फागुन 9 गते परेको महाशिवरात्री पर्वका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सरसफाई शुरू गरिएको छ। पशुपति क्षेत्र विकास कोषको अगुवाईमा पशुपति क्षेत्र वरपर महाशिवरात्री अघि प्रत्येक दिन सफाई अभियान चलाइएको कोष संचालक सदस्य आशा पाण्डेले जानकारी दिनुभयो। नेपाल भ्रमण वर्ष 2020 का अवसरमा यसपटक महाशिवरात्रीलाई विशेष रूपमा मनाउने तयारी गरिएको कोषले जनाएको छ। महाशिवरात्री पर्व मनाउन यस वर्ष कोष संचालक परिषदका अध्यक्ष समेत रहनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा 111 सदस्यीय मूल समारोह समिति पनि गठन गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वैकेशन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजी।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजी।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
ए, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
समाचारमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी समाचार। कोरोना भाइरस सर्ने आशंकाले बन्द भएको रसुवागढ़ीदेखि केरूङसम्मको आवत जावत यथावत रूपले बन्द कायम राखिएको छ। प्रमुख जिल्लाधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको संक्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुष 15 गतेदेखि 15 दिनका लागि बन्द, केरूङको आवत जावत 7 दिनका लागि पुनः बन्द राख्न चिनी अधिकारी लाई आग्रह गरिएको हो। रसुवागढ़ी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण 7 दिनका लागि पुनः आवत जावत रोक्न रसुवा प्रशासनका तर्फबाट केरूङका अधिकारीलाई आग्रह गरिसकिएको बताइएको छ। चीनमा फैलिएको कोरोना भाइरसको संलक्षण सीमा क्षेत्रमा हालसम्म देखा नपरेको र उक्त रोग नभित्रियोस् भन्ने उद्देश्यले केरूङ आवत जावत नगराउन आग्रह गरी सीमा क्षेत्रको टिमुरे क्षेत्रमा रोग नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम समेत सम्पन्न गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कैलालीको धनगढ़ी विमानस्थलमा कोरोना भाइरसको संक्रमण बारे परीक्षण गर्नका लागि हेल्थ डेस्क स्थापना गरिएको छ। कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी आज विमानस्थलमा हेल्थ डेस्क स्थापना गरिएको सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ। बाजुरा जिल्लाको हिमाली र स्वामी कार्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको संक्रमण इन्फ्लुएन्जा ए भाइरस रहेको पुष्टि भएको छ। 4 जनाको ल्याब नमूना परीक्षणपछि रूखाखोकी र ज्वरोको संक्रमण इन्फ्लुएन्जा ए भाइरस रहेको प्रमाण भेटिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको संक्रमण इन्फ्लुएन्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो। कैलालीको धनगढ़ी विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने उद्देश्यले 20 वर्षे गुरूयोजना तयार पारिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछिको सबैभन्दा लामो धावन मार्ग रहेको धनगढ़ी विमानस्थलको विकासका लागि सम्बन्धित सबै क्षेत्रको ध्यान गरी गुरू योजना कार्यान्वयनमा लैजाने सरकारको तयारी रहेको छ। कैलालीको धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली स्थित धनगढ़ी विमानस्थलको स्तर उन्नति गरी अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गर्ने उद्देश्य अनुरूप 20 वर्षे गुरू योजना तयार पारिएको छ। उक्त गुरू योजना कार्यान्वयनका लागि करिब 17 अर्ब बजेट लागत रहने अनुमान गरिएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् 2020 2040 तीन चरणमा कार्यान्वयन हुने गरी तयार पारेको विमानस्थल गुरू योजना अन्तर्गत 227 बिघा जग्गा अधिग्रहण, 45 मिटर चौडाई र 2550 मिटर लम्बाईको धावन मार्ग विस्तार, जहाज पार्किङ स्थल, आधुनिक टर्मिनल भवन लगायतका संरचना निर्माणको काम हुनेछ। धनगढ़ी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापा:
पहिलो चरणमा जग्गा अधिग्रहणको प्रोसेस हुन्छ, जग्गा अधिग्रहण पछि नयाँ धावन मार्गको निर्माण हुन्छ, अनि त्यसपछि अरू भौतिक संरचनाहरूको काम हुन्छ।
आवश्यकता बमोजिम धनगढ़ी विमानस्थलको स्तर उन्नति गर्ने लक्ष्यसहित तयार पारिएको विमानस्थल गुरू योजना अध्ययनपछि कार्यान्वयनको चरणमा लैजाने सरकार योजना रहेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री युगेश भट्टराई:
यो मास्टर प्लानहरू बनाउँदा सबैसँग छलफल, अन्तर्क्रिया, सुझाव लिने र त्यसको आधारमा आएका सुझावहरूलाई समावेश गर्दै फेरि त्यसलाई अन्तिम निष्कर्षमा पुर्याउने क्रममा हामी छौँ।
गुरू योजना तयारपछि उत्साहित देखिएका सरकारवालाहरूले धनगढ़ी विमानस्थल प्रदेश हबका रूपमा विस्तार गरिनुपर्नेमा जोड़ दिएका छन्। नाटाका प्रदेश अध्यक्ष माया प्रकाश भट्ट:
गुरू योजना बनाउँदा क्षेत्रीय हब बनाए र जस्तो माउन्टेन फ्लाइटहरू दिने, 2020 सपोर्ट गर्ने राष्ट्रिय कनेक्टिभिटी, मतलब यी कुराहरू चाहिँ ध्यान दिनु पर्यो।
70 बिघा क्षेत्रफलमा फैलिएको, 1800 मिटर लम्बाई र 30 मिटर चौडाई धावन मार्ग रहेको धनगढ़ी विमानस्थलमा निजी एयरलाइन्सले दैनिक 5 र नेपाल एयरलाइन्सले साताको 3 दिन उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ। जगत साउथ, रेड नेपाल, धनगढ़ी।
धादिङको बेनीघाट रोराङ गाउँपालिका 5 चरौदी पुल नजिकै ट्रकले स्कूटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कूटर चालक सोलुखुम्बु जिल्ला मुकली नगरपालिका 1 निवासी 22 वर्षीय प्रकाश बस्नेत रहेका छन्। चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रत्नगर नगरपालिका 7 बद्रेणीका 93 वर्षका मनबहादुर तामाङको मृत्यु भएको हो। आज अपरान्ह 1 बजे सोही वडाको खोरसोर सामुदायिक वनमा भैंसी चढ़ाउने क्रममा उनलाई हात्तीले कासी आक्रमण गरेको थियो। स्थानीय उत्पादनको प्रवर्धन र प्रचार प्रसार गर्ने उद्देश्यका साथ यही फागुन 1 गतेदेखि पाल्पा महोत्सव शुरू भएको छ। जिल्लाको ग्रामीण भेग मदन पोखरामा आयोजित महोत्सवको स्थानीय कृषि उत्पादन, कुटीर उद्योग, हस्तकला लगायतका स्थानीय स्तरका उत्पादनलाई उपभोक्तासम्म पुर्याउन टेवा पुग्ने आयोजकले जनाएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
विभिन्न संघ संस्थाबाट सिपमूलक तालिम लिई उत्पादन भएका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि स्टलमा राखिएका छन्। तानसेन नगरपालिका र रेडाको सहयोगमा तालिम लिई बाँसबाट निर्मित फर्निचरका सामग्रीहरू प्रदर्शनमा राखिएको छ। स्टलमा सहभागी तथा हस्तकला प्रशिक्षक राजेन्द्र कुवर:
19 वर्षदेखि 40 वर्षसम्मका युवाहरूलाई विभिन्न शीर्षकहरूमा तालिम दिएका थिए। त्यसमध्ये तालिम लिनुभएका सहभागीहरूले बनाएको बाँसको विभिन्न खालका सामग्रीहरू बनाउनु भएको, करुवाको सामान पनि बनाउनु भएको र त्यसलाई अहिले प्रवर्धन होस्, प्रचार प्रसार होस् भन्ने हिसाबले महोत्सवमा प्रदर्शनीको रूपमा चाहिँ राख्न गइरहेको छ।
त्यस्तै अर्ग्यानिक तरकारी, लोप हुन लागेका अन्न बाली, कोदो, फापर, स्थानीयले निर्वाहमुखी व्यवसाय मार्फत उत्पादन गरेका टोको, नाम्लो, सुपो जस्ता स्थानीय उत्पादनले महोत्सवमा स्थान पाएको छ। पाल्पाको लागि छुट्टै किसिमको मौरी घार बनाइएको र त्यो घार पाल्पाको लागि उपयुक्त र तापक्रम मैत्री रहेको बताउनुहुन्छ मौरी पालक किसान मोहनलाल कार्की:
हामीले अर्ग्यानिक महहरू उत्पादन गर्दैछौ। जाडोको समय पनि र गर्मीको समयमा पनि मौरीले आफ्नो टेम्परेचर मेन्टेन गर्न सक्ने हामी आफै त्यसको डिजाइन गरेर
आयातित सामग्री भन्दा स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिएको मेला आयोजक पाल्पा व्यापार संघले जनाएको छ। यस ठाउँको पुँजी बाहिरिन नदिन स्थानीय उत्पादनलाई बढी स्थान दिएको बताउनुहुन्छ आयोजक संस्थाका सचिव परशुराम पौड्याल:
ग्रामीण क्षेत्रमा हुने कृषिजन्य पदार्थहरूको टेवा पुग्ने र यहाँका चाहिँ घरेलु कुटीर उद्योगहरूलाई पनि टेवा पुग्ने हुनाले हामीहरू चाहिँ त्यही खालको चलहरू राखेका छौँ, जसले गर्दाखेरि यहाँबाट ठुलो चाहिँ रकम नबाहिरिने हामीले चाहिँ महसुस गरेका।
पाल्पाको मदन पोखरामा आयोजित महोत्सवले ग्रामीण कृषि पर्यटनलाई अगाडि बढाउन टेवा पुर्याउने देखिन्छ। बजार केन्द्रित मात्र नभई ग्रामीण स्थानमा यसरी नै यस्ता मेला महोत्सव आयोजना हुने हो भने स्थानीय उत्पादनले ठाउँ पाउने र नेपाल भ्रमण वर्ष 2020 समेत सहयोग पुग्ने देखिन्छ। रेडियो नेपालका लागि विष्णु खनाल पाल्पा।
अब केही अन्तर्राष्ट्रिय प्रसंग। चीनको हुवेई प्रान्तमा व्यापक मात्रामा फैलिरहेको कोरोना भाइरसको संक्रमण चीन बाहिर भने त्यति धेरै नफैलेको विश्व स्वास्थ्य संगठन WHOले जनाएको छ। पछिल्लो समय तीव्र गतिमा विस्तार भइरहेको प्राणघातक कोरोनाको संक्रमण चीन बाहिर पनि फैलिने हो कि भनेर चिन्ता भइरहेका बेला WHOले चीनमा प्रतिदिन संक्रमितको संख्या थपिँदै गए पनि चीन बाहिर भने भाइरसको संक्रमण फैलन नपाएको जनाएको छ। कोरोना भाइरसका कारण हिजो एकै दिन 121 जनाको मृत्यु भएपछि मृतकको संख्या 1400 पुग्न लागेको समाचार छ। कोरोना भाइरस संक्रमण भएर उपचाररत 7000 भन्दा बढ़ी व्यक्ति निको भएर घर फर्किसकेका बताइएको छ। यसैबीच चिनिया वैज्ञानिकहरूले कोरोना भाइरसबाट संक्रमित भएर निको भएका व्यक्तिको रक्तकोषमा कोरोना भाइरसलाई नष्ट गर्न सक्ने तत्व फेला परेको बताएका छन्। बेजिङ न्यूजमा प्रकाशित खबर अनुसार चीनको राष्ट्रिय बायोटेक समूहले निको भएका व्यक्तिको प्लाज्मामा कोरोना प्रतिरोधी एन्टीबडी फेला परेको र त्यो महत्वपूर्ण सफलता भएको बताइएको छ। सिरियाको सेनाले विद्रोही समूहको नियन्त्रणमा रहेको अन्तिमगढ इदलिबलाई सरकारी नियन्त्रणमा ल्याउन केही महिनादेखि शुरू गरेको आक्रमक कार्यवाहीका कारण कम्तीमा 800,000 नागरिक त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ। इदलिब प्रान्तबाट भागेका लाखौं व्यक्ति टर्कीको सीमा क्षेत्रको आजाज शहर लगायतका स्थानमा आश्रय लिइरहेका बताइएको छ। अब अन्तिममा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाका सांसद दुर्गा प्रसाद उपाध्यायको निधनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले आज गर्न लाग्नु भएको सम्बोधन भोलिका लागि सर्यो। युवालाई लक्षित गरी अध्ययन रोजगारी र व्यक्तित्व विकासका कार्यक्रमलाई अगाडि बढ़ाइएको प्रधानमन्त्रीको भनाई र कोरोना भाइरसको संक्रमण चीन बाहिर त्यति नदेखिएको विश्व स्वास्थ्य संगठनको भनाई। यसका साथै अहिलेलाई 3 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण अपराह 4 बजे हुनेछ। रेडियो नेपाल सुनिरहनुहोला।